नमस्कार, कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा स्वागत छ। म लीलाराज भट्टराई। सार्वजनिक सवारी साधन सञ्चालन हुन थालेको दुई हप्ताभन्दा बढी भएको छ, तर सार्वजनिक सवारी साधनहरूमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगरेको गुनासो छ र भाडा पनि दोब्बर लिने गरेको आरोप छ। अब अनुगमनलाई कसरी प्रभावकारी बनाइनेछ त? चाडबाड नेपालीको घर आँगनमा भित्र नै लागेका छन्। चाडबाड भित्र नै लाग्दा बजारमा मूल्य वृद्धि, मिसावट, कालोबजारी हुन थालेका गुनासाहरू आउन थालेका छन्। बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि के कस्तो संयन्त्र बनाइनेछ? अनि प्रदेश सरकारका विकासका योजनाहरूलाई कोरोना महामारीका बीच कसरी अगाडि बढाइन्छ? कोरोना नियन्त्रणमा प्रदेश सरकार कसरी अगाडि बढ्दैछ त? यी र यस्तै तपाईँकै प्रश्नहरूको जवाफको लागि कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरदन राईज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद।
आरामै हुनुहुन्छ?
ठिकै छ।
मुख्यमन्त्रीज्यू, आज कार्यक्रममा हामीले सुरुमै विगतको कार्यक्रममा एकजना बिरामी जो उपचार खर्च अभावले अस्पतालको सयाबाटै उहाँले सहयोगको अपेक्षा गर्नुभएको थियो, मुख्यमन्त्रीज्यूले प्रतिबद्धता पनि जनाउनु भएको थियो, उहाँले सहयोग पाउनु भएको छ र प्रदेश सरकारलाई धन्यवाद दिनुभएको छ, त्यो देखाउँदैछौँ।
मुख्यमन्त्रीज्यू नमस्कार, म मानबहादुर लाउती। यहाँलाई अस्ति मैले केही कुरा यसो आर्थिक सहयोगको लागि मैले दर्शाएको थिएँ मन्त्रीज्यू, हजुरबाट चाहिँ नि आदेश निगा भएर मैले 1.5 लाख रुपियाँ प्राप्त गरेँ। औषधि उपचार गरेर अहिले घरमा आएर यसो बसिरहेको छु मुख्यमन्त्रीज्यू, त्यही कारणले हजुरलाई यसो सम्झेर धन्यवाद।
मानबहादुरजीको अनुहारमा मुस्कान देखियो।
हजुर,
स्वास्थ्य सेवा लिन पाउने सम्पूर्ण नागरिकको हक हो, तर प्रदेश नम्बर एकमा अझै पनि उहाँ जस्ता उपचार खर्च अभावले उपचार गराउन नसकेका धेरै व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूको त्यो स्वास्थ्य सुरक्षाको हक, स्वास्थ्य उपचारको हक प्रत्याभूति गराउनको लागि चाहिँ कसरी सकिन्छ होला, अथवा पैसा नभएका व्यक्तिहरूले चाहिँ कसरी उपचार पाउन सक्नुहुन्छ?
पहिलो कुरा त अब यो कार्यक्रम जो जनतासँग मुख्यमन्त्री कार्यक्रम हामीले चलाइराखेका छौँ, यो खास गरेर चाहिँ जनताको कार्यक्रम हो। यो जनताहरूले आफ्ना समस्याहरू जस्ताको तस्तै राख्ने एउटा महत्त्वपूर्ण यो चाहिँ नै थलो हो, जहाँ मुख्यमन्त्री आफैले नै जनताका कुराहरू सुन्ने, त्यसलाई सम्बोधन गर्ने र आवश्यक चाहिँ प्रयासहरू गर्ने एउटा चाहिँ महत्त्वपूर्ण कार्यक्रम हो। यो यही कार्यक्रमकै सिलसिलामा एउटा श्रृङ्खलामा चाहिँ उहाँले आफ्ना समस्याहरू राख्नुभयो यो कार्यक्रम मार्फत। त्यसको सुनवाई मैले गरेँ र मैले प्रतिबद्धता जाहिर गरेँ र लगत्तै उहाँको चाहिँ परिवार का सदस्यहरूलाई खोजी गर्ने काम सरकारले गर्यो र आवश्यक निवेदन कागजातहरू चाहिँ पठाउने कामहरू चाहिँ उहाँहरूले गर्नुभयो र उहाँलाई आर्थिक सहयोग गर्ने निर्णय सरकारले गर्यो। उहाँले चाहिँ त्यो सहयोग पाइ पनि सक्नुभएको छ, सरकारलाई उहाँले धन्यवाद पनि दिनुभएको छ। म एकदमै खुसी पनि व्यक्त गर्न चाहन्छु, उहाँको स्वास्थ्य राम्रो लगभग चाहिँ हुन लागेको रहेछ, स्वास्थ्य लाभको म कामना पनि गर्न चाहन्छु। जहाँसम्म तपाईँले चाहिँ प्रश्न गर्नुभयो कि यस्ता प्रकारका चाहिँ समस्याहरू धेरै आउन सक्दछन् अथवा यस्ता बिमारीहरू चाहिँ गाउँघरमा थुप्रै हुन सक्दछन्, ती त्यस्ता बिमारीहरूलाई सरकारले कसरी चाहिँ सहयोगहरू गर्न सक्छ वा पुर्याउँछ भन्ने एउटा जिज्ञासा तपाईँले जोड्नुभएको छ। यसका बारेमा चाहिँ हामी एउटा विशेष एउटा मापदण्ड चाहिँ तयार गरेर अलिक विशेष प्रकारका रोगहरू ती त्यस्ता रोगहरूबाट पीडित चाहिँ नागरिकहरूलाई केही न केही सरकारले चाहिँ सहयोग गर्नुपर्छ। सम्पूर्ण सहयोग सरकारले गर्न सक्दैन, जति मतलब उहाँको चाहिँ उपचार मा लाग्ने चाहिँ खर्च त्यो ठुलो मतलब चाहिँ अमाउन्टमा त्यो खर्च हुन सक्दछ, तर पनि सरकारले एउटा मापदण्डमा रहेर चाहिँ केही सहयोगहरू चाहिँ गर्नुपर्छ। त्यो हिसाबले हामीले चाहिँ एउटा विशेष चाहिँ एउटा नीति र एउटा मापदण्ड चाहिँ तयार गरेर हामी ती त्यस्ता चाहिँ बिमारीहरूलाई सहयोग गर्ने हिसाबको चाहिँ तयारी सरकारले चाहिँ गरिराखेको छ।
अस्पतालहरूको पनि सामाजिक उत्तरदायित्व अवश्य नै हुन्छ नै, कुनै पनि जनता जो पैसाकै अभावले उपचार गर्न नसक्ने अवस्था सिर्जना नहोस् भन्नको लागि अस्पतालहरूले चाहिँ सामाजिक उत्तरदायित्व कसरी निर्वाह गर्न सक्छन् होला?
यसका बारेमा पनि हामीले छलफल गर्नुपर्छ, परामर्श गर्नुपर्छ र त्यो उत्तरदायित्वप्रति चाहिँ उहाँहरू पूर्ण रूपमा चाहिँ जवाबदेही हुने गरिकन जानैपर्छ। त्यसको निम्ति प्रदेश सरकारले ती अस्पतालहरूसँग चाहिँ आवश्यक चाहिँ छलफल प्रदेश सरकारले चाहिँ गर्छ, म स्वयंले त्यसको चाहिँ पहल लिन्छु। त्यसो हुँदाखेरि चाहिँ सामाजिक उत्तरदायित्व जो मतलब चाहिँ अस्पतालहरू समेतले चाहिँ त्यो वहन चाहिँ गर्नुपर्छ र त्यसका हकमा चाहिँ कति अंश ती त्यस्ता प्रकारका बिमारीहरूलाई चाहिँ उपचार गर्दै गर्दा कतिसम्म मतलब चाहिँ उहाँहरूले त्यो उत्तरदायित्व चाहिँ वहन गर्ने भन्ने कुराको चाहिँ एउटा यकिन गरेर हामी त्यसलाई पनि आगामी दिनहरूमा चाहिँ व्यवस्थित हामी गर्छौँ।
भनेपछि अब कोही बिरामी हुनुहुन्छ र पैसा छैन भनेर उपचार गराइरहनु भएको छैन भने उहाँहरूले प्रदेश सरकार हाम्रो साथमा छ, अब उपचार हुन्छ भनेर दृढताका साथ उपचार गराउने वातावरण सिर्जना हुनेछ त
यो प्रदेशमा त्यो सिर्जना हुन्छ। यही कारण मार्फत म आह्वान गर्न चाहन्छु सबैलाई कि पैसाको अभावमा उपचार गर्दै नगर्ने र अस्पताल जाँदै नजाने कुराबाट तपाईँहरू मुक्त हुनुहोस्। स्थानीय सरकार छ, प्रदेश सरकार छ, तपाईँले भने जस्तो सामाजिक उत्तरदायित्व वहन ती अस्पतालहरू पनि गर्नुपर्छ र ती त्यस्ता नागरिकहरूको चाहिँ स्वास्थ्य सेवामा चाहिँ ध्यान पुर्याउनुपर्छ, हामी ध्यान पुर्याउँछौँ। त्यसो हुँदाखेरि चाहिँ पैसाको चाहिँ अभावमा त्यत्तिकै मतलब चाहिँ मृत्यु पर्खिने खालको काम चाहिँ आगामी दिनहरूमा त हुन हुँदैन। त्यसैले चाहिँ स्थानीय मतलब चाहिँ उपचार केन्द्रहरूमा अनि त्यहाँको मतलब सिफारिसमा चाहिँ रोगअनुसार त्यस्ता खालका चाहिँ रोगहरूको चाहिँ उपचारका निम्ति चाहिँ अस्पतालहरूमा छिट्टो पुग्ने हिसाबले चाहिँ सबै नागरिकहरूले जो बिमारीहरू हुन्छ उहाँहरूले चाहिँ अस्पतालहरूमा जाने, आफ्नो समस्याहरू देखाउने, उपचार गराउने यो काममा चाहिँ लाग्नको निम्ति म आह्वान पनि गर्न चाहन्छु।
कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने प्रश्न गर्नको लागि झापाको दमकबाट फडिन्द्र कार्की हुनुहुन्छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म फडिन्द्र कार्की। अहिले सार्वजनिक सवारी साधनमा व्यापक हेलचक्राइहरू भएको देखिएको छ। नेपाल सरकारले तोकेको मापदण्डहरू पालना भएका छैनन्। जस्तै एउटा सिटमा एकजना बस्नुपर्ने हो, त्यहाँ एकजना नराखेर दुईजनासम्म बसेको पनि हामीले देखिरहेका छौँ। व्यापक हेलचक्राइ भएको छ, जोखिमहरू बढिरहेका छन्। यस्तो अवस्थामा प्रभावकारी अनुगमन किन नभएको होला?
फडिन्द्र कार्कीज्यूको यो प्रश्नको जवाफको लागि चाहिँ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीव शर्मा अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीव शर्माज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद कार्यक्रमको लागि। जयनेपाल हर।
जयनेपाल, म यहाँ प्रत्यक्ष जनतासँग मुख्यमन्त्री कार्यक्रममा छु होइन
सर।
अहिले भर्खरै एकजना फणिन्द्र कार्कीजीले झापाबाट उहाँले एउटा जिज्ञासा राख्नुभयो।
हजुर।
अहिले हामीले चाहिँ यातायातका चाहिँ सवारी साधनहरू सुचारु चाहिँ भइसकेको अवस्था छ।
हजुर।
हामीले सुचारु गर्नु पूर्व त्यसमा चाहिँ गर्नुपर्ने तयारीका कुराहरू, पालना गर्नुपर्ने मापदण्डहरू, प्रोटोकलहरू आदिका बारेमा हामीले एउटा छलफल पनि चलाएका थियौँ। मैले त्यसको चाहिँ संयोजन मैले आफैले गरेका थिएँ, त्यो कारणमा तपाईँ आफै पनि हुनुहुन्थ्यो। अहिले चाहिँ सवारी साधनहरूमा चाहिँ सरकारले तोकेको मापदण्डहरूको व्यापक चाहिँ उल्लङ्घन भइराखेको छ। एकातिर भाडा पनि डबल लिने, अर्कोतिर सिटहरूमा पनि जुन तोकेको मापदण्ड हो त्यसलाई मिचेर सिटहरूमा पनि त्यस प्रकारले चाहिँ यात्रुहरूलाई राख्ने खालका कामहरू चाहिँ भइरहेका छन् भन्ने खालको चाहिँ गुनासो आयो। के हो स्थिति अलिकति तपाईँले बताइदिनुहोस् त
सर। यो अब असोज एक गतेदेखि चाहिँ यो गाडीहरू चाहिँ चल्न थाल्यो, थाले पनि अब कन्टिन्यू रूपले चाहिँ त्यति धेरै गाडी चलेन बिचमा। अहिले यो आइतबार अस्ति गएको आइतबारदेखि चाहिँ एकदमै व्यापक रूपमा गाडीहरू चल्यो। अनि त्यसपछि हामीले अब के गर्ने त यो अब यिनीहरूले मापदण्ड पुरा गर्छन् कि गर्दैन भनेर हाम्रो 89 युनिट मार्फत चाहिँ हामीले चेक जाँच गऱ्यौँ सर। चेक जाँच गर्दाखेरि अस्ति आइतबार मात्रै सर हामीले 407 सवारी साधनलाई चाहिँ हामीले रोक्यौँ, होल्ड गऱ्यौँ सर। त्यो दिन केही पनि भएन। सोमबार पनि हामीले 584 सवारी साधनलाई होल्ड गऱ्यौँ, त्यो दिन पनि केही भएन। तर हिजो मङ्गलबार चाहिँ विराटनगरमा 67 वटा सवारी साधनलाई होल्ड गरे, त्यसमध्ये 21 वटा विराटनगर बरगाछीमा होल्ड गर्दाखेरि अलिकति विवाद के भयो भने, हामी मास्क लाउँ कि नलाउँ तपाईँहरूलाई के मतलब भन्ने जस्तो कुरा पनि आयो क्या सर। अब कारवाही गर्न हामीलाई कोभिड अन्तर्गतको हामीलाई जरिमाना गर्न भनेर हामीलाई कसैले पनि पर्चा पम्पलेट उपलब्ध गराएको छैन, सत्य सिटहरू उपलब्ध गराएको छैन। हामीले ट्राफिक 106 116 अन्तर्गत हामीले कारवाही जरिमाना गर्न सक्दैनौँ, त्यसरी सम्झाइ बुझाइ छोडाइदिउँ सर। अब त्यो जरिमानाको लागि चाहिँ हामीले सुडो साहबहरूलाई भनेको छ, उहाँहरूले अब 1-2 दिनमा छपाइन्छु भन्नुभएको छ सर। हाम्रो 89 वटा युनिटबाट मास्क सेनिटाइजर छ कि छैन प्रत्यक्ष रूपमा सर नियन्त्रण गर्ने कि तिनीहरूलाई सम्झाउने कि क्लास लिने त्यो भइरहेको छ।
हजुर, गाडीहरू कसरी सञ्चालन भइरहेको पाउनुभयो यहाँहरूले चाहिँ अनुगमनका क्रममा?
हामीले अनुगमन गर्दाखेरि एउटा रोमा एकजना मात्रै बस्ने, अर्को रोमा एकजना मात्रै बस्ने, यो मतलब दुईवटा सिटमा एकजना मात्रै बस्न दिएका छौँ सर हामीले। अब कुनै कुनै चेक जाँच गर्दाखेरि कुनै कुनै गाडीमा डबल परेछ भने हामीले अघिल्लो युनिटलाई, जस्तो हजुरको चार आलीमा छुट्यो भने हामीले झिलझिलालाई त्यो गाडी नम्बर टिपाइदिन्छ, त्यसलाई चाहिँ चेक गर है भन्दाखेरि, अब त्यो सायद त्यो ड्राइभरले अथवा गाडीको मान्छे थाहा पाएर होला, त्यहाँ आइपुग्दाखेरि त्यो मान्छे हुँदैन, डबल बस्या हुँदैन, सिङ्गल बस्या हुँदैन।
हजुर, अब अनुगमनलाई अझै प्रभावकारी बनाउनको लागि चाहिँ अब के गर्ने योजना छ यहाँको?
कुनै कुनै गाडीमा चाहिँ क्रस चेक गरेर सादा पोसाकको ट्राफिक चाहिँ हामी चढाएर गन्तव्य जस्तो काँक्राभिट्टाबाट सुरु भयो भने धरान विराटनगरसम्मलाई सादा पोसाकमा चढाइदिने, अनि त्यसले चाहिँ हेर्छ अब को मान्छे कति छ भनेर, एउटा गाडीमा 20-25 वटा मध्ये एउटा गाडीमा चढ्छ उसले कन्फ्युज सङ्घ लायो गाडीमा, अनि त्यसो गर्ने कि भनेर हामी प्लान गर्दैछौँ। अब त्यो प्लान पनि 2-3 दिनभित्र हामीले फ्ल्यास गर्छौँ।
हजुर, अब यातायातका साधनहरूमा सेनिटाइज नगरेको र सेनिटाइजर पनि राख्ने नगरेको भन्ने पनि गुनासो छ, त्यस्तो नहोस् भन्नको लागि यहाँहरूले के कस्तो चाहिँ चाहिँ भन्नुभएको छ सञ्चालकज्यूहरूलाई?
सञ्चालकज्यूहरूलाई जस्तो विराटनगर धरान काँक्राभिट्टाबाट फुट्ने गाडीहरूमा हामीले बकाइदा त्यहाँ गएर हाम्रो सिनियर अफिसर इन्सर्ट नै गएर हेरेर त्यो गाडी चाहिँ हिँड्नुभन्दा अगाडि त्यो हामीले क्लोरिनको झोलले चाहिँ त्यो पछाडि ब्याकप्याक बोकेर प्रत्येक गाडीलाई सफा गर्ने गरेको छ, त्यसमा चाहिँ के अरे गरेका छैन भनेर भन्न मिल्दैन। त्यो अहिले पनि म विराटनगर यहीँ बस पार्कमै छु, यहाँ पनि हेरिरहेको छु, यहाँ गरिरहेको छ। र अब सेनिटाइजर भनेको चाहिँ के हुँदो रहेछ, त्यो सहचालकले बोक्या हुँदो रहेछ, कतिखेर मान्छे चढ्छ थाहा पाउँदो रहेछ, तर उसले देखेको मान्छेलाई चाहिँ सेनिटाइजर चाहिँ सबैलाई हालिदिएको छ हातमा, त्यो पनि यहाँ हेरिरहेको छु मैले, प्रत्यक्ष रूपमा हेरिरहेको छु, म अहिले बस पार्कमै छु।
यहाँको समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद
हजुर। उहाँ हुनुहुन्थ्यो प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्मा। यसै गरी कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने प्रश्न गर्नको लागि विराटनगरबाट अमर थापा छेत्री हुनुहुन्छ।
मुख्यमन्त्रीज्यू नमस्कार, मेरो नाम अमर थापा छेत्री हो, म विराटनगर 11 नम्बर बस्छु। मेरो प्रश्न छ उहाँ तपाईँलाई कि सार्वजनिक यातायात तपाईँलाई सञ्चालनमा आएका छन् र भाडा पनि दोब्बरहरू बढिरहेको छ, अनि तपाईँलाई यो सुविधा दिएको हो कि आफ्नो नोक्सानी बेहोर्न खोजेको हो?
मुख्यमन्त्रीज्यू, यो प्रश्नको जवाफको लागि हामीसँग यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नम्बर 1 का अध्यक्ष सरोज श्रेष्ठज्यूसँग हामीले सम्पर्क गर्ने प्रयास गरेका छौँ। सरोज श्रेष्ठज्यू नमस्कार।
नमस्ते।
यसरी किन दोब्बर भाडा असुल्ने काम भइरहेको छ अहिले?
दोब्बर भाडा लिएको भन्ने त मलाई जानकारी अहिलेसम्म प्राप्त भएको छैन, होइन? अब तपाईँले भन्दामा त थाहा भयो दोब्बर भाडा पनि दिइरहेको छ भन्ने।
सर्वसाधारणले नै गुनासो गर्नुभयो नि, जसले यात्रा गर्नुभएको छ उहाँहरूले नै गुनासो गर्नुभयो।
एउटा कुरो चाहिँ के थाहा हुनु जरुरी छ सर्वसाधारणहरूलाई, म के अनुरोध गर्न चाहन्छु भने वास्तविक भाडा चाहिँ कति हो भन्ने कुरो थाहा पाउनु जरुरी छ, किनभने चलन चल्तीमा अहिले सवारी साधनहरूमा के छ भने तोकेको भाडा भन्दा खुला प्रतिस्पर्धाको कारणले कम भाडा लिएर सवारी सञ्चालनमा यात्रा गर्ने यात्रा गर्नु पाइरहेका छन्। तोकेको भाडा भन्ने चाहिँ कति हो भन्ने कुरो नै थाहा नभएको कारणले पनि अत्यधिक बढी भाडा डबल भाडा लियो भन्ने महसुस हुन
सक्छ। यहाँहरूले टाँच्नुपर्ने हो नि त,
सरकारले दिनु पर्यो नि त, भाडा कति उठाउने भन्ने कुरो सरकारले दिनु पर्दैन।
भाडाको कुरा त यहाँहरूलाई चाहिँ यति लिन पाउने भनेर त प्रश्नसँग उल्लेख गरेर नि सवारी साधन सञ्चालन भएको हो नि।
यसो छ, सबभन्दा मुख्य कुरा दोहोरो भाडा यदि कसैले लिएको छ भने त्यो गैर कानुनी हो, सरकारसँग र सरकारले निर्देशन गरेर बमोजिम हामीले पालना गरेको भनेको अहिलेकोमा 50% यात्रु र 50% भाडा वृद्धि गरेर लिनु भन्ने हो। तर मुख्यमन्त्रीज्यू हामी सम्पर्क हुनुहुन्छ भने हामीले त्यतिखेर पनि अनुरोध गरेका छौँ, यो व्यवहारमा लागू गर्न साह्रै अप्ठ्यारो हुन्छ, त्यस कारणले सिट क्षमता बराबर भन्दा एकजना पनि यात्री बढी नबोकौँ, र यो COVID-19 को कारणले व्यवसायी उद्योगपति मात्रै मारमा होइन आम नागरिक पनि मारमा छ, त्यस कारणले बरु तोकेको भाडा नै बोकेर लिएर चाहिँ गाडी सञ्चालन गरौँ भनेर मैले त्यसरी पनि अनुरोध गरेका थियौँ। हामी दुइटै अप्सनमा खुल्ला छौँ भनेको, तर पछिल्लो क्रममा के भयो, सङ्घीय सरकारले जब असोज एक गतेदेखि सवारी साधन खुल्ला गर्ने भनेर निर्णय गर्यो, जसमा लामो दूरीका सवारी साधन, सार्वजनिक यात्रुवाहक सवारी साधन र हवाई चाहिँ सेवालाई पनि सुरु गर्यो। हवाई सेवाले 50% यात्रुहरूलाई पनि त्यही माध्यम तोक्यो, हामीलाई पनि त्यही माध्यम तोक्यो, तर हवाई सेवाका चाहिँ सेवा व्यवसायीहरूले केही दिन थाती राखेर सरकारलाई घुर्क्याएर फेरि के गर्यो, पुरा फुल क्षमता सिट क्षमता बराबरको यात्रु बोक्ने र तोकेको भाडा बोक्मा बोक्ने भनेर मन्जुर भयो। हामीले त्यतिखेर भनेका थियौँ कि यो लोकल गाडीहरूमा, यो छोटो दिनमा हिँड्ने गाडीहरूमा, हाम्रो जस्तो चाहिँ सवारी साधन सञ्चालन गर्ने हाट बजार लाग्ने ठाउँहरूमा यो पूर्ण रूपमा पालना गर्न सकिँदैन। त्यस कारणले गर्दाखेरि बरु सवारी सञ्चालन गर्दाखेरि प्रत्येक सवारी यात्रा गर्ने यात्रुले मास्क लाउनुपर्छ, प्रत्येक हाम्रो चालक सहचालकहरू सबैले मास्क लाउनुपर्छ, सेनिटाइज लाउनुपर्छ भनेर हामीले त्यो नियमै बनाएर अनिवार्य पनि गरेका थियौँ। तर दुर्भाग्य भनौँ, अब अहिले हवाई यातायात कलको पहुँच पुग्यो, उहाँहरूले सिट क्षमता बराबर यात्रु बोक्नुभयो, भाडा पनि बढाएर बोक्नु बढाएर लिनु भएन। म भन्छु तपाईँको मिडिया मार्फत, हाम्रोमा चढ्ने यात्रा गर्ने यात्रु त निम्न स्तरका हुन्, निम्न वर्गका हुन्, उनीहरू चाहिँ मारा परे। अर्को सम्बन्ध सम्पन्न परिवारका मान्छेहरू फ्लाइटमा के अरे हवाई सेवा चाहिँ सेवा लिनेहरू चाहिँ उनीहरू चाहिँ साबिकै भाडा बोक्नु, यो चाहिँ दुर्भाग्य हो भनेर।
हजुर, अब निर्णय नभइन्जेलसम्म यहाँहरूले आफ्नो कुरा राख्न सक्नुहुन्थ्यो, तर अब सरकारले निर्णय नै गरिसकेपछि त त्यसलाई पालना त गराउनु पऱ्यो नि त।
मैले अघि नै भनिसकेँ, 50%भन्दा बढी भाडा कसैले लिएछ त्यो गैरकानुनी हो, त्यस्तालाई कारवाही गरिनुपर्छ, त्यसमा मेरो सहमति छ।
धन्यवाद सरजी। मुख्यमन्त्रीज्यू, उहाँको दुईवटा सवाल रह्यो। एउटा सवाल चाहिँ अब हवाई यातायातमा चाहिँ पुरै भरेरै चाहिँ यात्रा गर्न पाइने, सवारी साधनहरूमा चाहिँ किन नपाइने स्थल यातायातमा भन्ने एउटा कुरा रह्यो।
अब हवाई सेवामा नेपाल सरकारले चाहिँ अनुमति दियो, त्यो अनुमति प्राप्त गरेर फुल मतलब चाहिँ सिट क्षमता र फुल भाडा, जुन भाडामा चाहिँ अरू प्लस चाहिँ लिन नपाउने गरिकनको व्यवस्था अनुसार हवाई सेवाहरू सुरु भए। उहाँले भने जस्तै सोच एकबाट चाहिँ यातायातको सेवाहरू सञ्चालन गर्ने निर्णय सरकारले गर्यो र त्यहाँ तोकेको मापदण्ड भनेको उहाँले भने जस्तै मतलब चाहिँ डबल सिटमा सिङ्गल मतलब यात्रु चाहिँ राख्न पाउने र भाडा चाहिँ 50% चाहिँ प्लस गरेर लिन पाउने भन्ने खालको चाहिँ सरकारले जे मापदण्ड तोक्यो त्यही मापदण्ड अनुरूप नै व्यवसायीहरू चाहिँ मन्जुर भएर यातायातको सेवाहरू चाहिँ सुरु भएका छन्। उहाँले भने जस्तो मसँग उहाँहरूले आग्रह गर्नुभएको थियो कि सिट क्षमता जति छ त्यो क्षमताभन्दा एकजना पनि प्लस नराख्ने गरिकन चलाउन पाए राम्रो हुन्थ्यो, त्यसो हुँदाखेरि भाडा पनि प्लस चाहिँ नहुने स्थिति हुन्थ्यो, कसैलाई मार नपर्ने हुन्थ्यो भन्ने उहाँले आग्रह गर्नुभएको थियो। तर पनि नेपाल सरकारले तोकिसकेपछि अलग्गै मतलब यो प्रदेशमा हामीले प्रबन्ध गर्ने खालको चाहिँ स्थिति रहेन, त्यसैले जे नेपाल सरकारले तोकेको मापदण्ड छ त्यो मापदण्डलाई 100% चाहिँ पालना गरेर स्वास्थ्य सुरक्षासँग सम्बन्धित जे बनेको छ मापदण्ड, जे तय भएको छ प्रोटोकल, गाडी सेनिटाइज गर्ने कुरादेखि लिएर यात्रुहरूलाई तपाईँको चाहिँ सेनिटाइजर चाहिँको कुरादेखि लिएर मास्क अनिवार्य, यदि यात्रुले मास्क लिएर आएको रहेनछ भने त्यो मास्क उपलब्ध गराए बापत प्लस कति मतलब चाहिँ गर्नुपर्ने पैसा, त्यसो गरेर पनि अनिवार्य मास्कको चाहिँ प्रबन्ध गरेर 50%भन्दा अरू बढी पैसा, एक पैसा पनि लिन कसैले पनि पाउँदैन। अघि हाम्रो प्रश्नकर्ता जिज्ञासाकर्ताले चाहिँ राखे जस्तो 50% प्लस गरेर पनि अझ मतलब चाहिँ डबल अरू चाहिँ पैसा लिएको रहेछ भने त्यो कारवाहीको चाहिँ विषय बन्छ, त्यसमा दायाँ बायाँ कसैले पनि गर्न पाउँदैन।
अब जहाँसम्म यातायात व्यवस्थापनको जिम्मेवारी त प्रदेश सरकारको छ, जहाँसम्म
चाहिँ उहाँले भाडा चाहिँ कति हो र मतलब त्यसको जानकारी चाहिँ व्यवसायले मात्रै होइन सरकारले पनि गराउनु पर्छ भन्ने कुरा चाहिँ गर्नु हो। यो वास्तवमा यस प्रकार यो अन्यलको विषय नहुनुपर्ने हो। मेरो विचारमा चाहिँ यातायात व्यवस्था कार्यालयले त्यो कुराको चाहिँ रुलिङ गरिसकेको चाहिँ हुनुपर्ने हो र त्यो समन्वय चाहिँ व्यवसायी र हाम्रो यातायात चाहिँ व्यवस्था कार्यालयको बिचमा चाहिँ भइसकेको हुनुपर्ने हो, तर अलिकति चाहिँ उहाँको चाहिँ कुरा सुन्दा, सरोजीको कुरा सुन्दा त्यो ग्याप अलिकति चाहिँ रहेको मैले चाहिँ महसुस गरेँ। यदि त्यो सत्य हो भने तत्कालै सम्बन्धित मन्त्रालय मार्फत यातायात व्यवस्था निर्देशनालयलाई निर्देशन तत्कालै चाहिँ गरिनेछ।
प्रदेश सरकारलाई प्रदेशको यातायात सञ्चालनको अधिकार छ, त्यसो भइरहँदा प्रदेशको आवश्यकता के हो, त्यो आवश्यकता अनुसार हामी छुट्टै नियम बनाएर चाहिँ यहाँ चाहिँ व्यवस्थित गर्न सकिँदैन।
नियमावली बन्दैछ, लगभग चाहिँ नै फाइनल लागेको छ। अब छिट्टै त्यो नियमावली हामी पास गर्छौँ र त्यो लागू गर्छौँ, र त्यस अन्तर्गत यी सबै कुराहरूको चाहिँ नियमन गर्ने कुरादेखि लिएर प्रष्ट ढङ्गले मतलब चाहिँ यातायात क्षेत्र सञ्चालन गर्ने कामको चाहिँ सुरुवात हुन्छ।
अब भने कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा झापाको दमकबाट डाक्टर नवीन चापागाई प्रश्न गर्न चाहनुहुन्छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म डाक्टर नवीन चापागाई, एक मानव अधिकार कर्मी, एक उपभोक्ता कर्मी, साथसाथै चिकित्सक पनि हुँ। म यो देशको नागरिक हुँ। मेरो घर दमक नगरपालिका वार्ड नम्बर 5 पर्छ। बजारमा बढेको भिडलाई व्यवस्थित गर्नका लागि नगरभित्रका गाउँभित्रका व्यापारीहरूको तर्फबाट पनि कुनै किसिमको कार्यहरू गरेको पाइँदैन। यसबाट थप जोखिम बढेमा यसको जवाबदेहिता को हुने?
डाक्टर नवीन चापागाईको प्रश्नको जवाफका लागि हामीसँग उद्योग वाणिज्य महासङ्घ प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत अहिले सम्पर्कमा हुनुहुन्छ। राउतज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
यहाँ कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा हुनुहुन्छ र यहाँले डाक्टर नवीन चापागाईको प्रश्न पनि सुनिहाल्नुभयो। बजार चाहिँ असुरक्षित भयो, कोरोना महामारी बढिरहेको छ, तर बजार असुरक्षित भयो, किन सुरक्षित बनाइँदैन, किन स्वास्थ्यका मापदण्ड पालना गरिँदैन भनेर उहाँले प्रश्न गर्नुभएको छ।
अहिलेको बेलामा लकडाउन भनेको COVID-19 चाहिँ उपचार होइन, यो केही समयको लागि परसार्ने एउटा उपाय मात्रै हो। त्यसलाई त्यसले गर्दाखेरि आज बजार खोल्दाखेरि चाहिँ आज स्वास्थ्यको चाहिँ एउटा हेल्थ प्रोटोकल अप्नाएर नै हामीले चाहिँ उद्योग सञ्चालनदेखि लिएर आफ्नो वस्तु उत्पादनदेखि लिएर बजारसम्म पुर्याउने काम पनि गरेका छौँ भनेदेखि, र बजारमा पनि हामीले बिक्री वितरण पनि आफ्नो हेल्थ प्रोटोकल चाहिँ अप्नाएर नै हामीले चाहिँ बजार खोलेर हिँडेका छौँ। र साथसाथ के भन्दाखेरि चाहिँ आज हामीले व्यापारीहरूले पनि आफ्नो दोकानमा बस्दाखेरि आफ्नो सोसल डिस्टेन्सहरू पनि आफ्नो अप्नाउने र मास्कको प्रयोग गर्ने र साथै आउने कस्टमरहरूलाई पनि आफ्नो डिस्टेन्स मेन्टेन गरेर नै आफ्नो बिक्री वितरण गर्नु भन्ने कुराहरू चाहिँ हामीले जानकारी गराएका छौँ।
त्यो गराउनु त भएको छ, तर पालना भएको छैन नि। पसलहरूमा केही सामान किन्न जाँदाखेरि स्वास्थ्य सुरक्षा अपनाएको पाइँदैन, उद्योगहरूमा पनि त्यस्तै अवस्था छ। अनि यस्तो अवस्था भयो भने त झनै कोरोना फैलने, सङ्क्रमण झनै बढ्ने अवस्था देखियो नि।
यस्तो चाहिँ के छ भन्दाखेरि उद्योगमा आफ्नो वस्तु उत्पादन गर्दा जति मजदुरहरू छन् ती मजदुरहरूलाई हामीले हेल्थ प्रोटोकलहरू अप्नाउनु पर्ने सम्पूर्ण चिजहरू अप्नाएर नै हामीले चाहिँ उत्पादनहरू गरिरहेको अवस्था छ। किनभने नत्र भए आज 100, 150, 500 मजदुरहरू काम गरिरहेका छन्, आज कार्यरत छन्। तर त्यस्ता उद्योगहरूमा पनि आफ्ना हेल्थ प्रोटोकलहरू अप्नाएर नै हामीले गरेका कारणले गर्दाखेरि पनि अहिले यस्ता किसिमको सङ्क्रमणहरू उद्योगमा भेटेका छैनन्। तर एउटा समुदायमा भने चाहिँ सङ्क्रमणहरू फैलिएको अवस्था छ, त्यो कुराहरू हामीले पनि महसुस गरेका छौँ। तर त्यसले गर्दाखेरि आज दोकानहरूमा आज व्यापारीहरूले पनि हामीले चाहिँ हेल्थका चाहिँ प्रोटोकलहरू अप्नाएर मात्रै बिक्री वितरण गर्नुहोस् भनेर चाहिँ हामीले चाहिँ यो कुराहरू सर्कुलर गरेको अवस्था छ। र त्यही पनि अब यहाँहरूको माध्यमबाट जुन अहिले सूचना आएको छ, हामी पनि महासङ्घको माध्यमबाट र कुनै पनि FM हुन्छ या कुनै पनि प्रक्रियाबाट दोकानमा एउटा पत्रचार गरेर भए पनि यो हेल्थ प्रोटोकल अप्नाएर मात्रै बिक्री वितरण गर्नु भन्ने कुराहरू हामी पनि गराउँछौँ।
डाक्टर नवीन चापागाईले प्रश्नमा पनि भन्नुभएको छ, अब बजारमा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन नगर्दाखेरि सङ्क्रमण एकदमै धेरै बढ्यो भने त्यसको जिम्मेवारी चाहिँ उद्योगी व्यवसायीहरूले लिने कि सरकारलाई मात्रै चाहिँ दोष लगाउने त भन्ने किसिमको प्रश्न गर्नुभएको छ उहाँले।
यस्तो छ, के छ भन्दाखेरि अब अहिले जुन कुरा यहाँले डाइरेक्टली भन्नुभयो कि उद्योगिक व्यवसायहरूकै बाट मात्र सङ्क्रमण फैलिएको भन्ने अवस्था छैन, यो कुरा भन्ने कुरा के छ भने हामीले आफ्नो अप्नाउनु पर्ने माध्यमहरू अप्नाउनु पर्ने क्षेत्रमा अप्नाएर हिँडेका छौँ र सरकारले पनि त्यो क्षेत्रलाई निगरानी गर्नुपर्ने ठाउँमा र कानुन रूपले गर्नुपर्ने ठाउँमा जरिमाना गर्नुपर्छ या त्यो ठाउँमा केही कारवाही गर्नुपर्छ भने पनि सरकारले गर्न सक्छ, त्यसमा हामी सहमत छौँ र सहयोग पनि गर्नेछौँ। र हामीले व्यापारिक क्षेत्रबाट पनि हामीले गर्न सक्ने र त्यसमा सुरक्षा अपनाउनु पर्ने क्षेत्रहरूमा पनि अप्नाएर नै हामीहरू चाहिँ सञ्चालन गर्नेछौँ। सेनिटाइजर जस्तो दोकानमा राख्ने, मास्कलाई लगाएर मात्रै आज खरिद गर्न आउने कन्ज्युमरलाई त्यस्ता किसिमकाहरू चाहिँ राखेर, मापदण्ड राखेर पनि हामीहरू चाहिँ गर्नेछौँ भन्दैछौँ यहाँहरूलाई। र यसमा जिम्मेवारी सरकारको पनि छ र हाम्रो पनि व्यवसायको पनि छ भन्ने पनि यहाँहरूको चाहन्छु, र हाम्रो तर्फबाट गर्न सक्ने सुरक्षालाई अपनाउने काम हामी अवश्य पनि गर्दछौँ भन्ने प्रतिबद्धता पनि जनाउँछु यहाँको अगाडि।
हजुर, उद्योग वाणिज्य महासङ्घ प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतज्यू, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद। मुख्यमन्त्रीज्यू, उहाँ उद्योग वाणिज्य महासङ्घ प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतज्यूले पनि भन्नुभयो, बजार अनुगमन चाहिँ फितलो छ, अहिले त बजार अनुगमन प्राय भएकै छैन। बजार अनुगमनलाई सरकारी संयन्त्र मार्फत अगाडि बढाउने भने हामी पनि साथ दिन तयार छौँ भनेर उहाँले भन्नुभएको छ। यो बजार अनुगमन चाहिँ यस्तो बेलामा किन भइरहेका छैन, स्थानीय तहहरूले किन गरिरहेका छैनन्, प्रदेशले किन गरिरहेका छैन?
अब हामी COVID-19 एउटा चाहिँ महामारीबाट गुजिरहेका छौँ। हामीले केही समय चाहिँ लकडाउन जारी गरेर चाहिँ COVID-19 रोकथाम गर्न, नियन्त्रण गर्न हामीले केही प्रयासहरू हामीले चाहिँ गऱ्यौँ। लामो समयसम्म अब लकडाउनमा मुलुकलाई राख्ने कुरा पनि भएन। नागरिकहरूको चाहनाअनुसार, सबै क्षेत्रको चाहिँ चाहनाअनुसार बिस्तारै खुकुलो बनाउँदै जानु पर्ने एउटा परिस्थिति त्यो बन्यो नै, जानु पर्थ्यो नै। त्यसकारण हामी चाहिँ अहिले आवश्यक सतर्कताहरू अपनाउँदै, त्यो के का मतलब चाहिँ स्वास्थ्य सुरक्षाहरू को चाहिँ मापदण्डहरूको पालना गर्दै दिनदैनिक हाम्रो चाहिँ क्रियाकलापहरूलाई हामीले सुचारु चाहिँ गरिसकेका छौँ। यसमा दोषारोपणको कुनै गुन्जाइस छैन र हुँदैन। यसमा सबै सचेत हुनुपर्छ र जिम्मेवार हुनुपर्छ। सरकार, नागरिक समाज, सङ्घ संस्था, सबै निजी क्षेत्र, हाम्रो चाहिँ सुरक्षा प्रशासन र प्रत्येक नागरिकहरू, किनभने यो कोभिडले कसैलाई पनि छोड्दैन भन्ने कुरा त चाहिँ जगजाहिर छ। यसले ठुलो देश सानो देश भनेन, ठुलो मान्छे सानो मान्छे भनेन, धनी मान्छे गरिब मान्छे भनेन, यो देश त्यो देश भनेन। यो सङ्क्रमण जसलाई पनि लाग्न सक्ने एउटा चाहिँ अवस्था छ। त्यसो हुँदाखेरि सबभन्दा पहिलो कुरा आफै जिम्मेवार हुने, आफै गम्भीर बन्ने, आफै सतर्क हुने र अरूलाई पनि मतलब चाहिँ सतर्क बनाउने, सावधानीहरू अपनाउन लगाउने हो। त्यसो हुँदाखेरि चाहिँ आवश्यक अनुगमनहरू विभिन्न क्षेत्रमा, जस्तो अघि हामीले यातायात सेवाको सन्दर्भमा पनि हामीले अनुगमनको कुरा हामीले जोड्यौँ, अब दिनदैनिक मतलब चाहिँ बजारहरूमा हुने भिडभाडको कुराहरूमा, विभिन्न खालका चाहिँ गतिविधिहरूमा जहाँ चाहिँ मतलब कुनै पनि कुराहरूको हेक्का राखिएको छैन, त्यहाँ आवश्यक सावधानी अपनाएको चाहिँ त्यहाँ देखिँदैन भनिसकेपछि स्वयं त्यही नै जसले देख्यो त्यो देख्ने मान्छेले नै त्यहाँ उनीहरूलाई काउन्सिलिङ गर्नुपर्छ कि यसरी भिडभाड गर्न हुँदैन। कम्तीमा एकजना, दुईजना, तिनजना, पाँचजनाले त्यो खालको चाहिँ त्यहाँ सचेतना दिने हो भने त्यहाँ धेरै पचासौँ सयौँ मान्छेहरूले चाहिँ वास्तवमा हामीले गलत गरेका रहेछौँ भन्ने कुरा उनीहरूले बुझ्छन् र उनीहरू मार्फत अरू सयौँ हजारौँको सङ्ख्यामा त्यो चेतना चाहिँ फैलिन्छ, बेलाइयो हो। अब जहाँसम्म चाहिँ अनुगमन गर्ने कुरा र त्यस्ता खालका चाहिँ कुराहरूलाई चाहिँ रोक्ने कुरा छ, स्थानीय मतलब चाहिँ पालिकाहरू जो मतलब कार्यकारी मतलब सरकारको चाहिँ भूमिकामा छन्, यी यस्ता ठाउँहरू, यो मतलब प्रश्न एउटा नगरभित्रको एउटा खास बजारको कुरा डाक्टर साहबले जोड्नु भयो, त्यहाँ वडा होला, त्यहाँ वडा अध्यक्षहरू छन्, वडा सदस्यहरू छन्, त्यहाँ मतलब चाहिँ विभिन्न मतलब चाहिँ क्षेत्र वर्ग तर तब्काका चाहिँ जिम्मेवार मान्छेहरू छन् भनिसकेपछि हो, त्यहीँबाट ती त्यस्ता भिडभाडहरूलाई, ती त्यस्ता चाहिँ जमघटहरूलाई नियन्त्रण गर्ने र अपनाउनु पर्ने सावधानीको बारेमा चाहिँ केही न केही मतलब चाहिँ चेतनामूलक चाहिँ कुराहरू चाहिँ त्यही नै मतलब प्रवाह गर्ने खालको कामहरू चाहिँ गर्नुपर्छ।
तर स्वास्थ्य कर्मीहरूको गुनासो चाहिँ के छ भने यो अनुगमन नभएकै कारणले गर्दा चाहिँ बजारमा मन परि भयो, अब यस्तै बढिरहने हो भने चाहिँ अब यो कोभिड संक्रमणको क्रमलाई थेग्नलाई गाह्रो पर्ने अवस्था आउन सक्छ भन्ने सम्मका गुनासाहरू गरिराख्नु भएको छ। अब प्रदेश सरकार को निर्देशन प्रदेश सरकारको अनुरोध अनुसार स्थानीय तहले कसरी अगाडि बढ्नेछन् र प्रदेश सरकारले अनुगमनको पाटोलाई कसरी अगाडि बढाउनेछ?
हामीले सुरुदेखि नै अनुगमनको पाटोमा आवश्यक निर्णयहरू चाहिँ लिएर त्यसको मतलब चाहिँ जिम्मेवार पक्षहरू तोकेर छुट्टै मतलब संयन्त्र निर्माण गरेर हामी चाहिँ सुरुबाट आइराखेका छौँ। अहिले पछिल्लो समय हामी मतलब चाहिँ अब खुल्ला उसमा जाने चाहिँ स्थिति बनिसकेपछि मैले नै भर्चुअल बैठकबाट पनि पटक पटक गरेको छु। त्यहाँ चाहिँ स्थानीय पालिकाका प्रमुखहरू हुनुहुन्छ, स्थानीय सुरक्षा प्रमुखहरू हुनुहुन्छ, प्रशासकहरू सबै प्रमुख जिल्ला अधिकारीहरू हुनुहुन्छ, निजी क्षेत्र चाहिँ त्यहाँ उद्योग वाणिज्य क्षेत्रका चाहिँ सबै प्रतिनिधिहरू हुनुहुन्छ। भनेपछि यो अनुगमनको पाटोमा पनि पर्याप्त छलफलहरू चाहिँ मैले गराएको छु। त्यसो हुँदाखेरि चाहिँ तत्तत् ठाउँमा त्यहाँ मतलब स्थानीय प्रशासन छ, त्यहाँ सुरक्षा छ, निकाय छ, त्यहाँ पालिका छ, त्यहाँ निजी क्षेत्र छ, यो सबैले त्यो ठाउँबाट नै हामीले प्रत्यक्ष रूपमा चाहिँ आफ्नो आफ्नो ठाउँहरूलाई निगरानी गर्ने हो, अनुगमन गर्ने हो र सुरक्षित राख्ने हो। त्यसैले यसका बारेमा चाहिँ प्रदेश सरकारले आफ्नो ठाउँबाट संयोजन गर्ने, समन्वय गर्ने र सबैलाई सचेत गराउने कुरा रिटर्न फर्ममा पनि हामीले प्रदेशको चाहिँ सिसिएमसीको बैठकबाट निर्णय गरेर हामीले जारी गर्ने काम गरेका छौँ सबै तहमा। अनि अन्य मतलब भर्चुअल चाहिँ बैठकहरूबाट पनि यो कुराका बारेमा चाहिँ प्रष्ट निर्देशन गर्ने काम, सचेत गराउने काम चाहिँ मैले आफैले चाहिँ गराएको छु। त्यसो हुँदाखेरि यो कुरामा हामीले काहीँ कतै पनि हेलचेक्राइ गर्न हुँदैन। यो कोभिड महामारी, यो सङ्क्रमण तीव्र गतिमा बढिराखेको छ, यो अझै बढ्नेवाला छ र हामीले आवश्यक सतर्कता सावधानी नअपनाइकन चाहिँ हामीले क्रियाकलापहरू गतिविधिहरू सञ्चालन गर्दा अझ धेरै यो जोखिम चाहिँ समुदायमा चाहिँ यो बढ्नेछ र यो एउटा भयावह चाहिँ अवस्थामा पुग्नेछ। त्यसो हुँदाखेरि चाहिँ यी यस्ता कुराहरूमा हेलचेक्राइ गर्दै नगरौँ, सावधानी पुरै हामीले चाहिँ अपनाऊँ, चेतनामूलक एउटा चाहिँ अभियानहरू हामीले सञ्चालन गरौँ। हामीले अहिले तिनवटा जिल्लामा चाहिँ शिक्षकहरूले परिचालन गर्ने योजना बनाएर लगभग अब उहाँहरू परिचालित हुने चाहिँ एउटा समयमा चाहिँ आइपुग्नु भएको छ। यसरी चाहिँ कोभिड उन्नाइसलाई नियन्त्रण गर्ने, त्यसलाई रोकथाम गर्ने र त्यसबाट चाहिँ सुरक्षित हुने उपाय भनेको नै आफू सचेत हुनु पऱ्यो, सबै सावधानीका चाहिँ मतलब चाहिँ उपायहरू अपनाउनु पऱ्यो। यस प्रकार मात्रै कोभिडलाई चाहिँ जित्न सकिन्छ, पराजित गर्न सकिन्छ। म सबैलाई चाहिँ आह्वान गर्न चाहन्छु।
हजुर, कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने पार्वता खरेल बिमली बिरतामोठबाट प्रश्न गर्न चाहनुहुन्छ।
मुख्यमन्त्रीज्यू नमस्कार, म पार्वता खरेल बिमली। सधैँका चाडबाडमा दसैँ तिहारको बेला चाहिँ सस्तो एक दुई रुपियाँ भए पनि सस्तो हुन्छ भनेर हामी भारतका बजारमा सामान खरिद गर्न जान्थ्यौँ, तर यो पल्ट चाहिँ कोरोनाको अरले गर्दाखेरि बन्द भएको छ। यहाँको प्रदेश सरकारले चाहिँ नेपाली बजारमा के कति सुखद मूल्यमा चाहिँ सामान किन्न पाइन्छ भन्ने यहाँलाई म प्रश्न गर्न चाहन्छु।
मुख्यमन्त्रीज्यू, अब सुफद मूल्यका पसलहरू मार्फत चाडबाडका बेलामा चाहिँ सुफद मूल्यमा किन्न पाइन्छ कि पाइँदैन भन्ने एउटा उहाँको प्रश्न छ। साथसाथै बजारमा चाडबाड नजिकै जाँदा वर्षेनी मूल्य वृद्धि हुने गर्छ, मिसावट हुने गर्छ, कालो बजारी हुने गर्छ, यसपटक त्यसो नहोस् भन्नको लागि चाहिँ के कस्ता चाहिँ कदमहरू अगाडि बढाइनेछ?
अब हरेक वर्ष वास्तवमा यो जिज्ञासा आउने गर्छ, जोडिने गर्छ। विशेष गरेर चाहिँ चाडबाडहरू चाहिँ नजिकैको बेला यो जिज्ञासा एकदमै अलि मतलब चाहिँ बढी उजागर चाहिँ हुने गर्छ। त्यसमा पनि यसपटक चाहिँ कोभिड उन्नाइसका कारणले गर्दाखेरि नजिकको मतलब चाहिँ हाम्रो छिमेकी मुलुकको नाका आसपासका चाहिँ बजारहरूमा आवत जावत हुन सक्ने चाहिँ स्थिति छैन। त्यसैले मतलब आफ्नै बजारहरूमा चाहिँ सबै अत्यावश्यक वस्तुहरू खरिद गर्नुपर्ने एउटा अवस्था चाहिँ छ र त्यहीसँग सम्बन्धित भएर चाहिँ सुपथ मूल्यमा चाहिँ गुणस्तरीय सामानहरू किन्न पाइन्छ पाइँदैन, उपभोक्ताहरूको मतलब हितमा ती त्यस्ता पसलहरू खुल्छन् कि खुल्दैनन्, अथवा सहुलियत मतलब चाहिँ मूल्यमा ती सामानहरू किन्न पाइन्छ कि पाइँदैन भन्ने खालको जिज्ञासा उहाँले चाहिँ राख्नु भएको छ। अब यसका बारेमा पनि वास्तवमा हामी गम्भीर हुनैपर्छ। प्रदेश सरकारले यसका विषयमा चाहिँ तत्कालले चाहिँ छलफल गर्छ र सबै मतलब चाहिँ जिल्लाहरूमा जहाँ चाहिँ उपभोग्य मतलब चाहिँ वस्तुहरूको किनमेल चाहिँ नागरिकहरूले गर्नुपर्छ, ती सामानहरू किनमेल गर्दै गर्दा चाहिँ उपभोक्ताहरू नठगिउन् भन्नका निम्ति र सामानहरू कम्तीमा चाहिँ क्वालिटीयुक्त मतलब चाहिँ सामानहरू चाहिँ उपभोक्ताहरूले लिन पाउन्, त्यो सामान सडेको गलेको डेट एक्सपायर भएको नहोस् र कुनै पनि त्यसको चाहिँ मूल्यमा पनि एक पैसा पनि मतलब उपभोक्ताहरू नठगिउन् भन्नको निम्ति आवश्यक अनुगमन सहित ती त्यस्ता मतलब चाहिँ सुपथ मूल्यका चाहिँ पसलहरू खोल्नका निम्ति सम्बन्धित मतलब चाहिँ निजी क्षेत्रहरूसँग समेत स्थानीय पालिकाहरूसँग समेत उद्योग वाणिज्य क्षेत्रहरूसँग समेत चाहिँ समन्वय गरेर सहकार्य गरेर यसका बारेमा हामीले आवश्यक चाहिँ केही व्यवस्थाहरू त्यो गर्नुपर्छ किनभने अब दसैँ तिहार लगायतका चाहिँ चाडपर्वहरू नजिक आउँदैछन्।
अब जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चाहिँ समिति नै छ, बजार अनुगमन समिति छ, तर अब मोरङमा अलिकति केही काम भएको जस्तो देखिन्छ तर अरू जिल्लाहरूमा छैन। अब सो समितिलाई कसरी सक्रिय बनाइनेछ?
मैले अघि भने अब त्यही समितिहरूलाई एक्टिभ बनाउने हो, प्रदेश सरकारले समन्वय गरेर त्यो संयन्त्रमा अरू ककनलाई जोड्न सकिन्छ अथवा अरू मतलब चाहिँ आवश्यकता पऱ्यो भने अरू खालका चाहिँ संयन्त्र पनि निर्माण गरेर कहीँ कतै पनि सुपथ मूल्यको पसल हामीले खोल्न सकेनौँ भने पनि अहिलेको मतलब बजारमा अहिलेको ती त्यस्ता पसलहरूमा चाहिँ अत्यावश्यक वस्तुहरू चाहिँ त्यहाँ उपभोक्ताहरूले लिन पाउने गरिकन लिन सक्ने गरिकन अनि मूल्यमा नठगिने ग्यारेन्टी त्यो सुपथ होस्, उसले कहीँ पनि मतलब त्यो चाहिँ वस्तु किन्नको निम्ति उसले भौतार नपरोस्, ऊ त्यहाँ मतलब चाहिँ चिन्तित भएर बस्न नपरोस् अथवा कहाँ अर्को बजारमा जानु पर्ला कि भनेर सोच्न नपरोस्। अब यो खालको सुनिश्चितताको लागि नै प्रदेश सरकारले चाहिँ तपाईँले भनेका त्यस्ता संयन्त्रहरूलाई एक्टिभ हुनको निम्ति अरू आवश्यक पर्छ भने अरू संयन्त्र पनि निर्माण गरेर चाहिँ यसको चाहिँ व्यवस्थापन गर्ने काम गर्नुपर्छ ताकि यो यस्ता खालका चाहिँ कुराहरूबाट पनि प्रत्यक्ष रूपमा चाहिँ सुशासनको एउटा नै अनुभूति चाहिँ उपभोक्ताहरूले नागरिकहरूले चाहिँ त्यो लिन सक्नुपर्छ पाउन सक्नुपर्छ। यसका बारेमा चाहिँ त्यस प्रकार हामी त्यसको व्यवस्थापनमा चाहिँ तत्कालै चाहिँ हामी जुड्छौँ।
हजुर, कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाकी उपप्रमुख बिना देवी राई प्रश्न गर्न चाहनुहुन्छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म बिना देवी राई खोटाङ जिल्ला दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको उपप्रमुख। नगरपालिकाले बिपी कोइराला विज्ञान प्रतिष्ठानमा हामीले पठाउने गरेको थियौँ, ऊ निशुल्क त्यहाँ हाम्रो स्वाब परीक्षण हुने गरेको थियो, तर केही दिन अगाडि मात्रै सूचना जुन हामीले सुन्यौँ 2000 दरले शुल्क तिर्नुपर्ने भन्ने सुनिसकेपछि हामीलाई एक खालको तरङ्ग फैलिएको छ। अब यो चाहिँ यदि सशुल्क हो भने प्रदेश सरकारको योजना के छ र भूमिका चाहिँ प्रदेश सरकारको भूमिका के रहने र स्थानीय सरकारको भूमिका के रहने हो त भन्नेमै मैले आज यहाँ चाहिँ प्रष्ट हुन चाहेको।
महत्त्वपूर्ण चाहिँ जिज्ञासा उहाँले राख्नुभएको छ। पहिलो कुरा चाहिँ अहिले नेपाल सरकारले निश्चित शुल्क लिएर पनि मतलब स्वाब चाहिँ सङ्कलन गरेर चाहिँ पिसिआर टेस्ट चाहिँ गर्न सक्ने भन्ने व्यवस्था गरेको छ। सायद त्यही व्यवस्था अन्तर्गत चाहिँ बिपीले शुल्कसहित परीक्षण गर्ने कुरा सायद उनले गरे होला, त्यही विषयसँग सम्बन्धित भएर चाहिँ उहाँले त्यो प्रश्न चाहिँ जोड्नु हो। नेपाल सरकारको निर्णय बमोजिम त्यो भएको हुनुपर्दछ, त्यही रूपमा त्यसलाई बुझ्नुपर्छ। बाँकी चाहिँ अहिलेसम्म प्रदेश सरकारले चाहिँ पिसिआर परीक्षण गर्दाखेरि कुनै पनि शुल्क लिने गरेको छैन, तर अब समयक्रममा अथवा यसलाई अझ खुकुलो बनाउँदै जाने क्रममा सरकारले आफैले चाहिँ जुन प्रकारले ल्याबहरू चाहिँ स्थापना गर्यो, पिसिआर मेसिनहरूको चाहिँ व्यवस्था गर्यो र परीक्षण चाहिँ सुरु गर्यो, हामी ती ल्याबहरूबाट हामीले चाहिँ परीक्षण गर्दै गर्दा हामी शुल्क नलिने हिसाबले कन्टिन्यू जान पनि सक्छौँ। अब केही शुल्कहरू लिएर आफै पनि मतलब चाहिँ त्यहाँ नागरिकहरूले चाहिँ आफ्नो परीक्षण गर्न सक्ने खालको व्यवस्था पनि हामी गर्न सक्छौँ। जे होस् नागरिकहरू स्वयंले मतलब जे गुनासो गर्दै आए कि स्वाब कलेक्सन भयो एक हप्ता पन्ध्र दिनसम्म चाहिँ त्यसको रिजल्ट पाइएन आएन थाहा भएन भन्ने खालको कुराहरूलाई सरल सहज र त्यसले अलिकति चाहिँ खुकुलो बनाउँदै जाने क्रममा नागरिकले चाहँदाखेरि जुनसुकै ठाउँमा जुनसुकै ल्याबमा गएर आफ्नो पिसिआर टेस्ट गर्न सक्छ, इमिडिएट उनले चाहिँ आफ्नो रिजल्ट उनले प्राप्त गर्न सक्छ। त्यसको निम्ति उनले निश्चित शुल्क उनले तिर्नु पर्दछ।
परीक्षण किटको अभाव भएको कारणले गर्दा अथवा सरकारले जसरी पहिला दिइरहेको थियो त्यसरी नआएको कारणले गर्दा चाहिँ शुल्क लिनुपर्ने अवस्था आयो भनेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको थियो नि, किन परीक्षण किटको अहिले अभाव भएकै हो?
किटको अब नेपालमा यो किट उत्पादन हुँदैन, हामीले बाहिरबाट हामीले चाहिँ ल्याउनु पर्ने हुन्छ। हामीले धेरै हदसम्म हामीले चाहिँ डोनेसनहरूबाट हामीले धान्यौँ कि यस प्रदेशमा हामीले चाहिँ स्विस सरकारबाट र तिब्बत मतलब चाहिँ सरकारबाट धेरै ठुलो मात्रामा हामीले चाहिँ सहयोग हामीले चाहिँ प्राप्त गऱ्यौँ। त्यसका आधारमा हामीले आजको डेटसम्म झन्नै मतलब चाहिँ 1,18,000 चाहिँ हाराहारीमा हाम्रो पिसिआर मतलब चाहिँ टेस्ट को सङ्ख्या पुगिसकेको छ। तर अब अहिले यो किटको मतलब चाहिँ अभाव भइराखेको छ, नेपाल सरकारले चाहिँ भनेको मतलब मात्रामा पठाउन सक्दैन, त्यसो भएको हुनाले अहिले चाहिँ किटको अलिकति चाहिँ अभाव चाहिँ भइराखेको छ। यद्यपि हामीले चाहिँ हाम्रो ल्याबहरूमा जुन मतलब पिसिआर टेस्ट हामी निरन्तर गर्दै आएका छौँ र डेली रूपमा मतलब चाहिँ अहिले जुन सङ्ख्यामा परीक्षण भइराखेको छ त्यसैलाई कन्टिन्यू गर्नको निम्ति फेरि पनि हामीले ती मतलब दाता राष्ट्रहरूसँग ती प्रान्तहरूसँग हामीले चाहिँ सहयोग चाहिँ मागिरहेका छौँ र यदि त्यस्तो पऱ्यो भने केही हदसम्म हामीले खरिद प्रक्रियाका माध्यमबाट पनि केही सामग्रीहरू हामीले खरिद गर्नुपर्ने हुनसक्छ। तर अहिले बिपीले स्पेसल्ली ठ्याक्कै के गर्यो मैले त बुझ्न बाँकी छ, किन मतलब के कारण जनाएर उसले मतलब चाहिँ शुल्क लिन थाल्यो अथवा तोक्यो त्यो बुझौँला। तर हामीले चाहिँ छुट्टै प्रदेश सरकारको चाहिँ ल्याबबाट चाहिँ पैसा लिने काम हामीले चाहिँ गरेका छैनौँ। अब सङ्क्रमण बढिराखेको छ तर अलिकति फरक ढङ्गबाट अब अन्धाधुन्ध हामी स्वाब सङ्कलन गर्दैनौँ, हामी ठ्याक्कै लक्षण जहाँ देखा पर्यो त्यो व्यक्तिको मात्रै हामी स्वाब लिन्छौँ, पिसिआर टेस्ट गर्छौँ, अनि त्यो हिसाबले चाहिँ अगाडि बढ्छौँ।
हजुर, कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने एकजना निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सले प्रश्न गर्न चाहनु भएको छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म एक निजी हस्पिटलको स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी भएर अहिलेको यो कोरोनाको जोखिममा काम गरिरहँदाखेरि यो कोरोनाको सङ्क्रमितहरू बढिरहँदाखेरि हामीले हस्पिटलमा काम गर्दा दैनिक युज हुने सामानहरू जस्तै ह्यान्ड सेनिटाइजर भयो ग्लोभ्सहरू भयो यिनीहरू चाहिँ हामीले पर्याप्त मात्रामा पाइरहेका छैनौँ। त्यही स्यालेरीहरू पनि आउँदाखेरि त्यो अब अहिले यो बेलामा त हामीलाई बढेर अझै अलाउन्सहरू दिनुपर्ने हो बोनसहरू दिनुपर्ने हो, त्यो त्यस्तो नभएर चाहिँ हामीले पाइरहेको स्यालेरीबाट कटौती गर्ने अनि यस्तो हुँदा चाहिँ सरकारको तर्फबाट चाहिँ कर्मचारीहरूलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई चाहिँ के सेवा हुन्छ अथवा तपाईँहरूले चाहिँ के गर्नुहुन्छ?
अब कोभिड सङ्क्रमणमा सबभन्दा फ्रन्ट लाइनमा खट्ने मतलब चाहिँ पङ्क्तिमा स्वास्थ्य कर्मीहरू पर्नुहुन्छ, त्यसका कारणले चाहिँ स्वास्थ्य कर्मीहरूको सुरक्षा चाहिँ गर्नु र एकदमै सेफ्टी भएर चाहिँ उपचारमा उहाँहरू परिचालित हुनु पहिलो शर्त हो। यो शर्त प्रदेश नम्बर 1 हामीले चाहिँ पालना गर्दै आएका छौँ, जति मतलब सकेको चाहिँ आफ्नो क्षमताअनुसार हामीले फर्स्ट प्रायोरिटीमा चाहे स्वास्थ्य सामग्रीको कुरा होस् वा सुविधाहरूको कुरा होस् हामीले स्वास्थ्य कर्मीहरूलाई नै पहिलो प्राथमिकतामा हामीले राखेका छौँ। अझै हामीले त प्लस यो प्रदेशमा यतिसम्म भनेका छौँ कि यदि कोभिड चाहिँ 19 रोकथाम त्यसको चाहिँ नियन्त्रण त्यसको उपचारमा खट्दै गर्दाखेरि कुनै स्वास्थ्य कर्मीको चाहिँ कोभिड सङ्क्रमण कारणले मृत्यु भयो भने 50,00,000 चाहिँ बराबरको चाहिँ सहयोग चाहिँ हामीले उपलब्ध गराउने कुरा पनि हामीले अतिरिक्त गरेका छौँ। अब 100% मतलब चाहिँ भत्ताको चाहिँ कुरा नेपाल सरकारले चाहिँ गरेको छ। हामीले पनि त्यही प्रतिशतमा जोखिम भत्ताको हामीले कुरा गऱ्यौँ र यो गएको आर्थिक वर्षमा हामीले त्यो जोखिम भत्ता हामीले उपलब्ध गरायौँ। अब यो वर्ष पनि हामीले चाहिँ कोभिडमा हामीले बजेटहरू राखेका छौँ। प्रदेश सरकारले निर्णय गरेर स्वास्थ्य कर्मीहरूलाई विशेष मतलब भत्ताहरू सुविधाहरू जुनसुकै बेला दिन सक्छ, त्यो प्रदेश सरकारसँग त्यो चाहिँ अधिकार सुरक्षित छ। हामीले बजेट स्वाभाविक रूपमा चाहिँ कोभिड 19 निम्ति नै हामीले चाहिँ प्रायोरिटीमा हामीले चाहिँ राखेका छौँ, किन नागरिकको स्वास्थ्य र सुरक्षा पहिलो कुरा हो।
अत्यन्तै व्यस्तताका बावजुद पनि समय उपलब्ध गराएर यति महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराइदिनु भएकोमा मुख्यमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद।
कार्यक्रम हेर्नुहुने र सुन्नुहुने तपाईँ सबैलाई, कार्यक्रममा प्रश्न गर्नुहुने सम्पूर्णमा कार्यक्रम उत्पादन समूहको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र कार्यक्रम उत्पादन समूहका साथीहरू भूमिराज पराजुली, सुमन पुरी र सम्पूर्ण प्राविधिक मित्रहरूलाई धन्यवाद दिँदै आजको कार्यक्रम जनतासँग मुख्यमन्त्रीबाट कार्यक्रम सञ्चालक म लीलाराज भट्टराई बिदा माग्छु। नमस्कार।